This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal. Namaste, Nepal. नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा क्राइस्टचर्चवासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल मार्फत यहाँहरूसँग भेटघाट गर्न आइ नै सकेको छु. सधैँ चाहिँ म विनोद. हजुर श्रोताहरू, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल क्राइस्टचर्च आसपासमा यहाँहरूले फ्रिक्वेन्सी मोडुलेसनको 96.9 मेगाहर्ज मार्फत प्रत्यक्ष रूपबाट सुन्न सक्नुहुनेछ सोमबार बेलुका 8 बजे. त्यस्तै हामीले यहाँहरूको सजिलोको लागि भनेर नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्कहरू मार्फत पनि यहाँहरूसँग जोडिने प्रयास गर्दै आइरहेका छौँ. क्राइस्टचर्चभन्दा बाहिर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानमा रहनुभएका श्रोताहरूले plainsfm.org.nz गइसकेपछि पनि हामीसँग कार्यक्रमसँग जोडिने प्रयास गर्नुभयो भने जोडिन सक्नुहुनेछ र आजको कार्यक्रममा हामीलाई सुन्दै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सधैँ चाहिँ म विनोद यहाँहरूलाई हार्दिक स्वागत नमस्कार टक्राउँदछु. हजुर श्रोताहरू, हामी समय सन्दर्भका सामग्रीहरू कार्यक्रममा नियमित रूपबाट प्रसारण गर्दै आइरहेका छौँ. त्यसमा मिठा मिठा गीत सङ्गीतहरू पनि छन् नै. त्यस्तै कहिलेकाहीँ हामी क्राइस्टचर्च वा भनौँ न्युजिल्यान्ड भ्रमणमा आउनुभएका आफ्नै नातिदारहरू, छरछिमेकीहरू र उहाँहरूको अनुभव अनुभूतिलाई पनि कार्यक्रम नमस्ते नेपालमा हामीले प्रस्तुत गर्दै आइरहेका छौँ. र यसै क्रममा आज छोरीको परिवारको लागि वा परिवारको भेटघाटका लागि पोखरा हेम्जाबाट आउनुभएका मदन बहादुर थापालाई कार्यक्रम नमस्ते नेपालमा लिएर आएको छु. र उहाँ वास्तवमा मानव सेवा आश्रममा जोडिएर समाज सेवाको कार्य गर्दै आउनुभएको रहेछ. उहाँको न्युजिल्यान्ड बसाइ र यसैसँग जोडिएका बाटाहरूसँग आजको कार्यक्रममा कुरा गर्नका लागि मदन बहादुर थापालाई स्टुडियोमा ल्याएको छु. मदन बहादुर थापाज्यू, यहाँलाई कार्यक्रम नमस्ते नेपालमा हार्दिक स्वागत गर्दछु.
नमस्ते. जय मानव सेवा. जुन आज मलाई नमस्ते नेपाल रेडियो कार्यक्रममा न्युजिल्यान्डमा आज भाइले मलाई टाइम दिएकोमा यस नमस्ते नेपाल रेडियोलाई धन्यवाद दिन चाहन्छु.
हस्, अब कस्तो भइरहेछ न्युजिल्यान्ड बसाइ, कति भयो यता आउनुभएको?
म आएको आज 3 महिना पुरा भयो र मलाई न्युजिल्यान्ड एउटा स्वर्ग जस्तो लागेको छ. न्युजिल्यान्डको वातावरण, हावापानीहरू र यहाँ नेपाली दाजुभाइहरू आएर जुन सङ्घर्ष गरिरहनु भएको छ म त्यसमा एकदम खुसी व्यक्त गर्न चाहन्छु.
अनि नेपाल बसाइका क्रममा यहाँको संलग्नता, मैले यहाँ मानव सेवा आश्रमसँग जोडिएर समाजसेवा भनेर यहाँलाई परिचय दिनै सकेको छु. त्यहाँको पाठोसँग जोड्दै यहाँको जीवनशैलीसँग पनि अब तपाईँको अनुभवहरू म आजको कार्यक्रममा सुन्ने प्रयास गर्छु. पहिला सेवा आश्रमकै यहाँको कार्यहरू, समाजसेवाको छोटो परिचय दिनुहोला, छोटो मिठो, त्यसपछि यहाँको पाटोलाई पनि हामी कुरा गर्दै जानेछौँ.
के भन्न चाहन्छु भने म नेपाल आमाको एउटा सच्चा छोरो. म जुन नेपाल आर्मीमा जाहिर खाएको थिएँ, केही समय 17 वर्ष जाहिर खाएर म पेन्सन निस्किएर जुन मानव सेवा आश्रममा आज म 7 वर्ष पुरा भएर 8 वर्ष लाग्यो मानव सेवा आश्रममा समर्पित छु. र जुन मानव सेवा आश्रमको काम र कर्तव्य सुनेर म त्यही काम र कर्तव्यबाट चित्त बुझेर, मेरो चित्त बुझेर म मानव सेवा आश्रममा कार्यरत अहिले अभिभावकको काम गरिरहेको छु. जुन मानव सेवा आश्रमले विश्वमा रहेका र नेपालमा रहेका सम्पूर्ण सडकमा सुतिरहेका बा आमा, बाबु, नानी जोसुकै उमेरको कुनै पनि हद नभई सडकमा रहेका बा आमाहरूलाई संरक्षण गर्ने जुन अहिले मानव सेवा आश्रमले काम गरिरहेको छ.
श्रोता यहाँहरूलाई अवगत गराइहालौँ, 2078 सालको जनगणना चाहिँ नेपालको 12 हो र यस अनुसार हामी झन्डै अब 2,91,00,000 र अहिले पछिल्लो रूपबाट 3 करोडको आसपासमा नेपालको जनसङ्ख्या पुगेको छ र सो जनगणना अनुसार सामाजिक सुरक्षा भत्ता लिने वा भनौँ 68 वर्ष माथिका जनसङ्ख्याको प्रतिशत 5.23 रहेको छ। त्यस्तै 3% बालबालिकाहरू आमा बुवा दुवैसँग बस्न नपाउने पनि सो गणनाले देखाएको छ भने 18 वर्ष मुनिका बालबालिकाको संख्या कुल 98,69,000 भन्दा थोरै माथि देखिएको छ। यो मध्ये 7.9% बालबालिकाहरू आमा बाबु दुवैसँग बस्ने यो सङ्ख्या गरेको कुरा यहाँ मैले उल्लेख गरिसकेँ। आमासँग मात्र बस्ने बालबालिकाको सङ्ख्या 17.1% रहेको छ र बाबुसँग मात्र बस्ने बालबालिका 1% र अन्य नातेदारसँग बस्ने बालबालिकाको सङ्ख्या 3% रहेको छ। श्रोता, यसरी आफ्नै खालको अप्ठ्यारा र बाध्यताका बिचमा सडकमा आइपुग्ने अप्ठ्यारो जीवन जिउन विवश हुने व्यक्तिहरूको लागि भनेर आश्रमले कार्य गर्दै आइरहेको यहाँ मदन बहादुर थापाका शब्दहरूले पनि यहाँले महसुस गरिसक्नुभयो होला। अनि यो आश्रमका यहाँका शाखाहरू नेपालमा कति छन्, अहिले त्यहाँ आश्रित जनसङ्ख्या, त्यहाँ आश्रित व्यक्तिहरूको सङ्ख्या के कस्तो छ मदनजी?
अहिले नेपालमा 18 जिल्लामा 24 ठाउँमा स्थापना भएको छ मानव सेवा आश्रम। यसको मुख्य कार्यालय हेटौँडामा छ र यसको सबै संरक्षक गोविन्द टन्डन हुनुहुन्छ, अध्यक्ष रामजी अधिकारी हुनुहुन्छ। उहाँहरूले अहिले भर्खरै युकेमा बेलायतमा यो मानव सेवा आश्रमको कार्यक्रम गरेर गइसक्नुभयो र अब अहिले जनवरीमा फेरि अस्ट्रेलियामा पनि जाँदै हुनुहुन्छ र नेपालको अहिले 1600 अस्ति मेची महाकाली कार्यक्रमबाट 1700 पुगिसक्नुभएको छ र गोर्खा जिल्लामा बालबच्चाको लागि गोर्खा जिल्लामा पढाइ त्यहाँ सुरु गरिसकेको छ र त्यहाँबाट अहिले हामीले सञ्चालन गरेको 11 वर्ष भयो र त्यहाँ विद्यार्थीहरू अहिले एसएलसी दिइसकेका छन् र बुवा मुवा अब बालबच्चा सबैलाई हामीले जुन सडकमा देखिन्छ सडकमा देखेका बालबच्चा बुवा मुवाहरू सबैलाई हामी संरक्षण गर्छौँ जसको नाना छाना र खाना छैन र उहाँहरूलाई पछि आफ्नो परिवारहरूले मेरो परिवार त्यहाँ पुगिसक्नुभयो रहेछ भनेर आउनुभयो भने पुनर्मिलन पनि गराउँछौँ। हामीले अहिलेसम्म हामीले लिएर आएकोमा 700-800 पुनर्मिलन गराइसकेका छौँ र हामीले त्यहाँ राखेर आफ्नो घर भन्न सक्ने र जान सक्ने अवस्थामा आउनुभयो भने हामीहरूले उहाँको अभिभावकहरूलाई बोलाएर पुर्याउने काम पनि गर्छौँ र अभिभावक आएपछि बुझाउने काम पनि गर्छौँ।
हजुर श्रोताहरू, कार्यक्रम नमस्ते नेपालमा आज मदन बहादुर थापासँग उहाँको अनुभव र क्रियाशीलताको विषयमा जोडिएर आजको कार्यक्रम सञ्चालन गरिरहेका छौँ। श्रोता, कार्यक्रम नमस्ते नेपालमा एउटा अब रमाइलो एउटा गीत प्रस्तुत गर्न चाहन्छु अबको क्रममा, त्यसपछि बाँकी रहेको प्रसङ्ग त म यहाँ जोड्दै जानेछु। अहिले नै भने यो गीत
पानी बस्नेसित डराई डराई हिँड्छस्, ए पात्र दर्दा मागे पनि लुकी लुकी दिन्छस्, ए तेरी बुढिया आई मिठो मिठो खाई खोइ त सुख हामीलाई कहीं पल पल।
नमस्ते नेपाल।
हजुर श्रोताहरू, बेलुका 8 बजीदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालमा आज मदन बहादुर थापाजीसँग उहाँको सामाजिक गतिविधि र उहाँको क्रियाशीलताको विषयमा पनि हामीले कुराकानी गरिरहेका छौँ। मदनजी, अब हुन त न्युजिल्यान्डमा हुनुहुन्छ, क्राइस्टचर्चमा, कति कति कहाँ कहाँ घुम्नुभयो, कस्तो कस्तो भयो, अलिकति छोटो त्यहीँबाट पनि अलिकति अगाडि बढाउँ कुराकानीलाई। अहिले
म न्युजिल्यान्डको जुन भागहरूमा घुमेँ ती गएका ठाउँहरूको एउटा माउन्टेन हबमा पुगेँ र त्यहाँ जाँदाखेरि म स्वर्ग नै गएँ जस्तो लाग्यो। त्यहाँको वातावरण, त्यहाँ भएको विकास, त्यहाँ त्यो हिउँमाथि लाने ऊ साधनहरू कसरी मान्छेहरू जाँदो रहेछन्, त्यसरी मैले अचम्मको ठाउँहरू देखेँ। यहाँ कृषिको बारेमा भन्नै जान पर्दा त्यहाँ गाई फर्महरू हेरेँ मैले। गाई फर्ममा यो पो रहेछ कृषि भनेको, म नेपालमा गएर नि यो कृषिको बारेमा यसरी नै मैले धेरै ठाउँमा भन्ने छु कृषिको बारेमा। भेडाहरू पालनहरू भयो, यो सबैहरू हेर्दाखेरि हामीले किसान भएर नि काम गर्नै जानेका रहन्छौँ। यहाँ आएर मैले न्युजिल्यान्डमा आएपछि किसान के रहेछ भन्ने कुरा, यहाँको सबभन्दा ठुलो व्यक्ति नै किसानी रहेछ। हाम्रो नेपालमा सबभन्दा गरिब परिवारलाई किसान भन्छौँ, तर न्युजिल्यान्डमा मैले बुझेको, सुनेको, सबै कुरा देखेको त के रहेछ त भन्दा किसान सबभन्दा ठुलो धनी रहेछ। र मेरो मनमा नि लाग्थ्यो नेपालमा म एक्लो हुन्थ्यो होला, तर त्यस्तो देखेँ मैले न्युजिल्यान्डमा।
भनेपछि माछा फुच्रेको फेदीमा बसेको तपाईँ यहाँ माउन्ट हजको सुविधाबाट आकर्षित हुनुभयो, यहाँका केही गतिविधिहरू, यहाँ भइरहेका कृषिसँग जोडिएका, पशुपालनसँग जोडिएका कुराबाट आकर्षित हुनुभयो भन्ने उहाँको अनुभव पनि हामीले सुन्यौँ। अनि भनेपछि छोरीहरू राम्रै ठाउँमा आएर बसेका रहेछन् भन्ने जस्तो भयो कि?
अब छोरीहरू राम्रै ठाउँमा आएको त मेरो देशको बाध्यता, मेरो देशको बाध्यता र विदेशिनु पर्ने हाम्रो देशको राजनीतिक कुरा त नगरौँ, राजनीतिक कुरा त गर्न मलाई त्यति मजा लाग्दैन। तैपनि मेरो भाइले सोधिहाल्नुभयो, त्यो सबै बाध्यता हुन्, विदेशिनु त बाध्यता हो। र म यहाँ आएर बसिसक्नुभएका जति पनि विदेशमा आइरहनु भएका बाबु नानीहरूलाई के भन्न चाहन्छु भने, आफ्नो देशमा जानुहोस् र बिदाको टाइममा जानुहोस्, अब फर्किएर जानुहोस् त मैले देशमा परिवर्तन गराउन सक्दिनँ होला, तर तपाईँहरू जाँदाखेरि नेपालमा गएर मानव सेवा आश्रम, अहिले हजुरहरू जति पनि नेपालमा छुट्टीमा जानुहुन्छ आफ्आफ्नो नजिकको मानव सेवा आश्रममा जानुहोस् र मानव सेवा आश्रम कस्तो ठाउँ रहेछ, कस्तो गरेर पाल्नुभएको रहेछ बुवामुवाहरूलाई, जो अहिले 1700 मा 1500 जनाले दिमागले कामै नगर्ने हुनुहुन्छ बुवाहरू, आमाहरू, बाबु नानीहरू त्यस्तो पनि हुनुहुन्छ। त्यस कारणले गर्दा हजुरहरू एकपटक मानव सेवा आश्रममा हजुरहरू गएर के कस्तो रहेछ त, कस्तो अवस्थामा रहेछ, कसरी पाल्नुभएको रहेछ भनेर हजुरहरूले दर्शन गर्न विभिन्न मन्दिरहरूमा जानुहुन्छ। र अहिले नेपालमा 24 ठाउँमा मन्दिर खडा गर्नुभएको छ, जुन मन्दिरमा तपाईँले प्रत्यक्ष भगवान्हरू फेला पार्नुहुन्छ।
श्रोताहरू, यहाँका कुराहरू सुन्दाखेरि रमाइलो अनुभव पनि हुन्छ। नेपाल जाँदाखेरि मन्दिरहरूमा जाँदै गर्दाखेरि यस्तै बुवा आमाहरू, परित्यक्त अवस्थामा छोडिएका व्यक्तिहरू राखिएका सेवा केन्द्रहरूमा पनि उहाँले पुग्नका लागि हामीलाई सुझाउनु भएको छ, त्यो पनि राम्रै सराहनीय नै कुरा हो। श्रोता, अब यहाँहरूलाई जानकारी गराउँ, नेपालको अहिले अब जनसङ्ख्या अहिले 3 करोडको आसपासमा भनिन्छ, 11.5 मिलियन बालबालिकाहरू रहेका छन्, त्यसमध्ये 1 लाख अनाथ छन्। झन्डै 9% नेपाली बालिकाहरू जनसङ्ख्याको कुलको आधारमा भन्दाखेरि अनाथ रहेको देखिन्छ। पालन पोषण गर्ने परिवारको अभावको कारण अधिकांश अनाथहरूले सफा पानी, खाना, आश्रय, लत्ता कपडा, चिकित्सा सेवा र शिक्षा को पहुँच में अज्ञान संघर्ष करते आई रहने रूप बाएपनी मानव सेवा आश्रम ने करते आक कार्यक्रम निके ना सराहनीय रहेको छ। अरे मदनजी, अब मलाई एउटा के जान्ने उत्सुकता रह्यो भने, अब यहाँले भन्नुभयो सडकमा रहेका बालबालिकाहरू अथवा विभिन्न महिला पुरुषहरू, उहाँहरूको वास्तविक त्यो सडकमा आइपुग्दाखेरिको कारण चाहिँ के कारण रहेछ, केही एउटा चुनिएका तोकिएका हामीलाई भन्नुहोस् न। एउटा बुवा के कारणले परित्यक्त हुनुभयो, एकजना आमा किन सडकमा छाडिनु भयो, त्यहाँबाट कुरा सुरु गरौँ।
मैले बुझ्दा र म आज त्यो मानव सेवासँग नजिक भएर काम गर्दाखेरि धेरै जस्तो मैले के पाएँ भन्दा, माया नभएर, मायै नपाएर धेरैको गरिबता, एउटा गरिबको कारण पनि हो र अर्को माया नपाएर के देख्छु त भन्दाखेरि, उहाँहरूलाई हामीले लिएर आउँछौँ, लिएर आइसकेपछि उहाँहरूका कपडा धोइदिने, नङ काटिदिने, नुहाइदिने सबै काम गरेर हाम्रो मानव सेवा आश्रममा भएको कपडा लगाइसकेपछि उहाँहरूको आधा रोग निवारण भएको देख्छौँ, अनि हामी मुस्कुराउँदै भन्छौँ, उहाँहरूलाई हाँसी हाँसी भन्छौँ, अनि उहाँहरू जुन अवस्थामा आएको हुनुहुन्छ अनि उहाँहरू मुस्कुराउन थाल्नुहुन्छ, अनि के हो त त्यो मुस्कुराउट भन्दाखेरि, माया, माया हो। हामीले धन सम्पत्ति दिएर पनि केही हुनेवाला छैन, हामी जेमा छौँ त्यसैमा छौँ, तर घरमा भएका परिवारहरूलाई माया दिन जान्नुपर्छ, अरू केही गर्नु पर्दैन। सबभन्दा औषधि उपचार भनेको डक्टर होइनन्, डक्टर मात्रै होइनन्, सबै चिज होइन, तर माया हो सबभन्दा ठुलो। हजुरहरू, हामीहरू सबैले आफ्ना अभिभावकहरूलाई, आफ्ना बाबु नानीहरूलाई मायाबाट टाढा नराखौँ र माया दिने काम गरौँ, त्यो त्यसै नै न्यूनीकरण हुन्छ जस्तो लाग्छ।
अनि बालबालिकाहरू कसरी छोडिएका छन् सडकमा अथवा जुन तपाईँहरूको संरक्षणमा आइपुगेका छन्?
अब आजभन्दा 10 दिन मात्रै पहिलाको कुरा पनि म हजुरलाई एउटा जानकारी के गराउँछु भने, एउटा घारीमा एउटा बच्चा फालिरहेको रहेछ, हाम्रो अभियन्ताहरूले फेला पार्नुभएर, हजुरहरूले न्युज हेर्नुभयो होला, देख्नुभयो होला, त्यो बच्चालाई लिएर आउनुभयो जसको नाभि पनि काटिएको थिएन, र उहाँलाई पनि हामीले संरक्षण गर्छौँ, र 100 वर्षको बुवाहरू हुनुहुन्छ उहाँलाई पनि संरक्षण गर्छौँ हामी, र बाबु नानीलाई हामीले सक्ने पढाउन सक्ने जान्ने बुझ्ने बाबु नानीलाई हामीले गोर्खामा लगेर पढाउने गर्छौँ, र जसका कान नसुन्ने, आँखा नदेख्ने त्यस्तो बाबु नानीहरूलाई जुन नजिक मानव सेवा आश्रम छ त्यही आश्रममा लगेर उहाँहरूलाई सेवा दिइरहेका छौँ।
100 वर्षको बुवा भन्नुभयो, उहाँको जीवन, उहाँको जीवन कथाहरू कसरी सुनिन्छ, उहाँले के भन्नुहुन्छ, त्यो पनि केही यहाँले सक्नुहुन्छ भने?
अब उहाँहरू कस्तो विक्षिप्त अवस्थामा फेला पर्छ, प्रायःसो हामीले प्रतीक्षालयहरूमा अनि बस पार्कहरूमा यस्ता ठाउँहरूमा हामीले त्यस्ता बुवाहरूलाई फेला पारिन्छ, र त्यही बुवाहरूलाई लिएर आइसकेपछि हामीले सोध्छौँ, मेरा 6 वटा छोरा छन् भन्नुहुन्छ, छोराहरूको नाम भन्नुहोस्, फोन नम्बर भन्नुहोस् भन्छौँ, तर उहाँहरूले फोन नम्बर दिनुहुन्छ, उहाँको दिमागको उल्ले हो या उहाँहरूले फोनै उठाउनुहुन्न, फोन जान्छ, र त्यस्ता बाबु बुवाहरू धेरै हुनुहुन्छ हामीसँग। कोही लाउरे हुन जाँदाखेरि लाउरे नभएको पीडाले दिमागले काम नगरेर विक्षिप्त अवस्थामा फेला पारेका छौँ। अस्ति भर्खर हाम्रो कार्यक्रममा मनोज गजुरेल दाईले अभिनय गर्नुभएको थियो, लमजुङको एकजना मान्छे बुवाको कुरा ल्याएर, लाउरे हुन जाँदाखेरि उहाँको लाउरे नभएको कारणले उहाँको दिमागले काम नगरेर उहाँलाई 12 वर्षसम्म बाँधेर राखेको, त्यहाँको समाजले बाँधेर राखेर मानव सेवा आश्रमले खोलेर उहाँलाई अहिले पूर्ण जीवन दिएको छ। उहाँ अहिले जस्तो भने त हामी तपाईँ हामी जस्तै हुनुहुन्छ।
भनेपछि ती सडक प्रतीक्षालयमा आउने बुवाहरू चाहिँ परित्यक्त छोडिएका मध्ये हुनुहुन्छ, जस्तो परिवारले, उहाँको परिवारले हेर्न हेरचाह गर्नको लागि कठिनाइ भइसकेपछि त्यो अवस्थामा ल्याएर छोडिदिएकाहरूको संख्या बढी छ यहाँहरूको आश्रयमा आउनेहरू?
अब धेरै जसो हामीले के थाहा पायौँ भने, उहाँहरूले त्यहाँ छ भन्ने कति मानिसहरू के भन्न आउनुहुन्छ भने, आजभोलि हामीले घरमा धान्नै सकेनौँ, राख्नै सकेनौँ, त्यहाँ लगेर पालिदिए के हुन्थ्यो होला, त्यो आश्रम होइन भन्नुहुन्छ। होइन, सबै श्रोताहरूले के बुझिदिनुहोस् भने, मानव सेवा आश्रम भनेको त्यस्तो संस्था हो जुन हामीले वृद्ध आश्रम भनिन्छ, वृद्ध आश्रममा पैसा तिरेर राख्ने गरिन्छ वृद्ध आश्रममा, भने मानव सेवा आश्रममा पैसा लाग्दैन, हामी आफै खोजेर लिएर आउँछौँ, हामीले जुन अवस्थामा देख्छौँ त्यही अवस्थामा लिएर आएर उहाँहरूलाई सुधार हुनेलाई हामीले डक्टरहरू ल्याएर चेक गरेर औषधि खुवाउँछौँ, सुधार नहुनेलाई पनि हामीले सफा सुग्घर गरेर उहाँलाई के दिएर माया दिएर हुन्छ कि के दिएर हुन्छ, उहाँहरूलाई सन्तुष्टि दिएर हुन्छ कि भनेर हामीले त्यसरी सेवा दिइरहेका छौँ।
श्रोताहरू, प्लेन्स एफएम 96.9 मेगाहर्जमा आज हामी मदन बहादुर थापासँग उहाँको अनुभवहरू र उहाँको क्रियाशीलतासँग जोडिएका अनुभवहरू आजको कार्यक्रममा सुन्ने प्रयास गरिरहेका छौँ। अब यही क्रममा छोटो एउटा भक्तराज आचार्यको एउटा गीत प्रस्तुत गर्छु, त्यसपछि बाँकी रहेका कुराकानी सँगसँगै आजको कार्यक्रमलाई टुङ्ग्याउनेछु।
फेरि माया सम्झे झर्किन्छ तन आधारो यो आँखा भारी भइलिन्छ झन् किन फेरि माया सम्झे झर्किन्छ तन गल्तीले हो कि आघात किन पर्छ छातीमा कमलो मनको विश्वास किन उठ्छ आधीमा शरदको बादल सर शरदको बादल सरी पुराठो जीवन आधारो यो आँखा भारी फैलिन्छ झन् किन फेरि।
हजुर श्रोताहरू, बेलुका 8 बजेदेखि कार्यक्रम नमस्ते नेपालको आजको अङ्कमा हामी मदन बहादुर थापा, जो पोखरा हेम्जाबाट वा भनौँ माछापुच्छ्रीको फेदबाट माउन्ट हटको यो सुविधा सम्पन्न ठाउँमा वा भनौँ त्यहाँसम्म पुग्ने एउटा अनुभव साटेको व्यक्ति हुनुहुन्छ, जसले आफ्नो यो अनुभवहरूलाई आजको कार्यक्रममा हामी समक्ष प्रस्तुत गर्दै आउनुभएको छ। अनि सैनिक सेवामा संलग्न भएको मदनजी, तपाईँ आश्रम सेवा आश्रमसँग जोडिँदै न्युजिल्यान्ड आइपुग्नु भयो, कस्तो अनुभव छ?
मलाई न्युजिल्यान्डमा आएपछि छुट्टै अनुभव भयो र मेरो छोरी ज्वाइँहरू यहाँ मलाई बोलाउनु भयो, म आएँ र म के भन्न चाहन्छु भने न्युजिल्यान्डमा नभएर मेरो देश नेपालभन्दा बाहिर बसेका सम्पूर्ण नेपाली दाजुभाइ बहिनीहरू बाबु नानी सम्पूर्णलाई के भन्न चाहन्छु भने आफ्नो घरमा भएका बा आमाहरू दाजुभाइहरूलाई सधैँ माया गर्नुहोस्, त्यहाँ भएका विभिन्न संस्थाहरूलाई माया गर्नुहोस्, गरिरहनु भएको छ अहिलेसम्म, जति पनि हामीलाई माया गर्ने भनेको नि विदेशमा बसेर दुःख गरेर कसरी कमाउनु हुँदो रहेछ कसरी काम गर्नुहुँदो रहेछ भन्ने कुरा मैले प्रत्यक्ष देखेँ र म अब नेपालमा गइसकेपछि पनि मैले अब बाहिर बसेको भाइ बहिनीहरूसँग बुवामुवाहरूसँग मैले पैसा माउन कसरी माउने होला जस्तो मेरो अनुभव भयो। म यहाँ आएर दुःख देख्दाखेरि सबै कामहरू देख्दाखेरि यति यस्तो समय यति बलवान रहेछ, समयको गएको नि थाहै हुँदो रहेछ र म अहिले बसिरहेको छु मेरो ज्वाइँ साहब र छोरीसँग बस्दाखेरि मैले अनुभव बटुलिएको छु नाति लिएर, त्यही भएको हुनाले सब पहिले आफ्ना बा आमा दाजुभाइ दिदीबहिनी र आफ्नो देशलाई आफ्नो अन्तरात्मामा राखेर सधैँ बेलुका या बिहान आफ्ना बुवा आमाहरूलाई दाजुभाइहरूलाई फोन कन्ट्याक्ट गरेर एकदम माया दिनुहोला भन्न चाहन्छु।
तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
हजुर मदनजी, यस्तै खालको सदिच्छा हामी भावनात्मक रूपबाट रहि नै रहोस्। यहाँ दुःख भन्दा पनि कडा मेहनत र परिश्रम हो, अब एउटा जीवनको लागि आवश्यक मेहनत र कडाई आवश्यकता अनुसार समय अनुसार हामीले गर्नु नै पर्छ। सायद त्यसैलाई यहाँले सम्बोधन गर्न खोज्नु भएको होला जस्तो लाग्छ। श्रोता, हामी बेलुका 8 बजीदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको अब अन्तिम चरणमा आएका छौँ। अब पोखरा हेम्जादेखि आज क्राइस्टचर्चको यो प्लेन्स एफएमको स्टुडियोमा आएर आफ्ना अनुभव अनुभूतिहरू, समाजसेवाका कुराहरू र आफ्ना अनुभव मदन बहादुर थापाले हामीलाई यहाँ दिइ नै सक्नु भएको छ। अब हामी पुछारमा छौँ, जाँदा जाँदै केही छुटेका अथवा भन्न मन लागेका यी यस्तो कुराहरू थिए भन्ने छ कि यहाँसँग?
जुन मलाई आज आफ्ना मानव सेवा आश्रमका बारेमा यत्रो कुराहरू राख्न दिनुभयो मेरो विनोद भाइले नमस्ते नेपालबाट, र म विनोद भाइलाई धन्यवाद दिन चाहन्छु, र मलाई यो स्टुडियोसम्म ल्याउने मेरो अमृत केसी भाइलाई पनि म धन्यवाद दिन चाहन्छु, र जसले मेरो आवाज सुनिरहनु भएको छ सम्पूर्णलाई नजायज खर्च नगरिदिनु होला नेपालमा गएर, र जे सक्नुहुन्छ जति सक्नुहुन्छ एकदम मानव सेवा आश्रममा गएर हजुरहरूले सहयोग गरिदिनु होला, र ती नाना छाना र खाना नपाएका बा आमा बाबु नानीहरूलाई पालन पोषण गर्नको लागि सहयोग गरिदिनु होला भन्दै म यस नमस्ते नेपाल कार्यक्रमका संयोजकजीलाई धन्यवाद दिन चाहन्छु।
हस् त मदनजी, यहाँलाई धेरै धेरै धन्यवाद, र यो संयोजनको लागि अमृत भाइलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम सुनेर साथ दिनुहुने यहाँहरू सम्पूर्ण श्रोताहरूलाई हृदयदेखि नै धन्यवाद टक्र्याउँदै आउँदो सातासम्मको लागि म विनोदलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
नमस्ते, जय मानव सेवा।
नमस्ते नेपाल, नमस्ते नेपाल।